أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين فإن مع العسر يسرا إن مع العسر يسرا فإذا فرغت فانصب وإلى ربك فارغب. یہ آیات جن کی میں نے تلاوت کی ہے عموماً ان میں سے اس پہلی آیت یعنی انا مال عسر یسرا انا مال عسر یسرا کا ترجمہ یہ کیا جاتا ہے کہ ہر تنگی کے بعد ایک آسائش کا زمانہ بھی ہے, اور یہ ترجمہ درست ہے, لیکن فإنا بادل عسر یسرا نہیں فرمایا گیا بلکہ انا مال عسر یسرا فرمایا گیا ہے کہ عسر کے ساتھ یعنی تنگی کے ساتھ ایک آسائش ہے, اور یہاں بعد کے لفظ کو چھوڑ کر ماں کے لفظ استعمال کرنے میں ایک گہری حکمت ہے. ایک تو بعد میں کچھ دوری پڑ جاتی ہے, ہو سکتا ہے عسر کے زمانے کے بعد ایک لمبے عرصے کے وقفے کے بعد پھر عسر شروع ہو, تو یہ جو خوف ہے کہ بعد کتنا لمبا ہو جائے گا, اس خوف کو دور کرنے کے لیے ماں سے بہتر لفظ استعمال نہیں ہو سکتا تھا کہ تمہارے عسر اور تمہارے یسر کے درمیان کوئی فاصلے نہیں ہیں. عسر کے مان بعد بڑی تیزی کے ساتھ تم یسر کا زمانہ دیکھو گے. ایک تو ماں نے یہ ایک نیا معنی پیدا کر دیا, اور دوسرے بیک وقت عسر اور یسر کے نظارے کو دکھانے کے لیے بھی ماں کے لفظ نے ایک اور مضمون اس آیت میں بھر دیا. مطلب یہ ہے کہ اگر تم خدا کی طرف سے بعض آزمائشیں دیکھ رہے ہو تو یہ کیوں نگاہ نہیں کرتے کہ ان آزمائشوں کے ساتھ ساتھ اللہ کی رحمتیں بھی تو بہت نازل ہو رہی ہیں. جہاں تمہیں تنگی دکھائی دے رہی ہے وہاں ان آسائشوں کو بھی دیکھو کہ جو آسمان سے تمہارے لیے ساتھ ساتھ نازل ہو رہی ہیں. ان میں نہ بات پایا جاتا ہے نہ دوری پائی جاتی ہے, بیک وقت ظاہر ہونے والا ایک نظارہ ہے جس کی طرف توجہ مبذول کروا دی گئی. چنانچہ پاکستان میں جہاں آج کل مظلومیت کا خاص دور ہے, وہاں بھی बकसरत लोग अल्लाह ताला की रैबी ताईद और रहमत के ऐसे नज़ारे देख रहे हैं कि सैकड़ों खतूत ऐसे मौसूल होते हैं जिनमें हैरत अंगेज़ खुदा के प्यार और मोहब्बत के वाक़यात दर्ज होते हैं। और बाहर की दुनिया वालों को पाकिस्तान वाले वो वाक़यात लिख लिख कर तसल्लियाँ देते हैं। चुनांचे बहुत से लोग जिनको खतूत मौसूल होते हैं ऐसे पाकिस्तान से, वो मुझे भिजवा देते हैं। तो बाहर बैठे अपने रिश्तेदारों को, अजीज़ों को, वहाँ से वो तसल्लियाँ देते हैं कि फ़िक्र ना करो, हम अल्लाह के फजल से बिल्कुल ठीक हैं। जहाँ बाज़ आजमाइशें हैं, वहाँ खुदा के फजल भी इस कसरत से नाजिल हो रहे हैं और इतनी रूहानी तरक्की नसीब हो रही है कि कौमें सैकड़ों साल की रियाजतों में से गुजर कर जो मुकामात हासिल किया करती हैं, वो अल्लाह ताला हफ्तों और महीनों में अता फरमा रहा है। तो माल उसरे यसरा का एक ये भी मफहूम है, और एक ये भी मफहूम है कि बाज़ जगह आजमाइशें हैं तो बाज़ दूसरी जगह कसरत से फजल ही फजल नाजिल हो रहे हैं। और यहाँ माईयत में इलाका बदल जाएगा, बाज़ इलाके आजमाइशों के हैं तो सारे आजमाइशों ही की तो इलाके नहीं हैं। खुदा के जिस तरह मौसम बदलते रहते हैं और बयक वक्त भी एक एक वक्त में दुनिया में मुख्तलिफ मौसम पाए जाते हैं, आगे पीछे भी मौसम बदलते हैं और स्पेस में एक मौके पर भी मौसम बदले हुए दिखाई देते हैं। तो माल उसरे यसरा ने एक ये जहान भी मानों का हमारे सामने खोल दिया। तो मैं आज चंद नमूने अल्लाह ताला के एहसानात के जमात के सामने रखता हूँ ताकि उनको इल्म हो कि खुदा ताला किस तरह तमाम दुनिया में कसरत से अपने फजल नाजिल फरमा रहा है। और इसके लिए मैंने आज तबलीग का मौजू चुना है। जानी कुर्बानी और माली कुर्बानी और जज्बात की कुर्बानी से मुतल्लिक, और उन जिहात में अल्लाह ताला के फजलों का जिक्र मैं एक बार हाँ पहले करता आया हूँ। अब मैं तबलीग के मौजू पे आपको बताना चाहता हूँ कि अल्लाह ताला के फजल से सारी दुनिया में तबलीग की एक नई रौ चल पड़ी है, और ऐसे ममालिक जहाँ बहुत ही सुस्त रफ्तार थी वहाँ भी खुदा के फजल से बड़ी तेज़ी आ रही है। और ऐसी कौमें जिनमें अहमदियत का नफूस बहुत हल्का था, सुस्त रवि पाई जाती थी, उनमें भी बड़ी तेज़ी से अब जमात की तरफ रुजू हो रहा है। चुनाचे गुज़श्ता एक दो माह के अंदर अरबी बोलने वाली कौमों में से खुदा के फजल से 27 बैतें मौसूल हुई हैं, और अहले अरब खालिस भी हैं और शिमाली अफ्रीका के अरब भी हैं इसमें शामिल। तो ये रुझान पहले नज़र नहीं आता था। यूरोप के दो ममालिक में, बल्कि तीन में, खुदा के फजल से अरबों ने वहाँ बैतें की और बड़े मुखलिस हैं। डेनमार्क में तो ऊपर तले दो अरब नौजवानों ने बैतें की हैं और बड़ी तेज़ी के साथ वो इखलास में तरक्की कर रहे हैं, लिटरेचर ले रहे हैं, तवज्जो दिला रहे हैं, मशवरे दे रहे हैं कि किस तरह हमारी कौम में तबलीग होनी चाहिए, और अच्छे खासे वहाँ के तालीम याफ्ता और आला ख़ानदानों के अफराद हैं। तो ये भी एक अल्लाह का गैर मामूली फजल है जिसको नज़र में रखना चाहिए। सिर्फ दर्द के साथ दुआ नहीं होनी चाहिए, शुक्र के साथ भी दुआ होनी चाहिए। ये पहलू जो है इसको आप नज़रअंदाज ना होने दें कभी भी, क्योंकि दर्द से हल्की सी शिकायत पैदा हो जाती है। जितना ज़्यादा अदब का मुकाम हो उतना इंसान उस शिकायत को दबा लेता है अपनी आवाज़ में, लेकिन उसकी सिसकियाँ फिर भी बयान कर देती हैं, उस शिकायत को छुप तो नहीं सकती। इसलिए खुदा के हुजूर जहाँ दर्द भरी सिसकियाँ लेते हैं वहाँ शुक्र का भी इजहार किया करें कि इन अंधेरों में भी वो रोशनी के समान पैदा फरमा रहा है। जर्मनी के मुतल्लिक मैंने पहले भी जिक्र किया था कि यूरोप के सब मुल्कों में सबसे आगे है खुदा के फजल से, और 100 का जो मैंने उनको एक साल का टारगेट दिया था उसमें से वो निसफ तक पहुँच चुके हैं, यानी निसफ जुलाई तक 6.5 महीने में खुदा के फजल से 50 बैतें वहाँ हो चुकी हैं, और अभी 5.5 माह बाकी हैं। और जिस तरह चंदों में देखा जाता है कि आखिर पर जाके रफ्तार तेज़ हो जाती है, अगर उसी तरह हम इनसे उम्मीद लगाएं तो उम्मीद है कि इंशाल्लाह ताला 100 से आगे बढ़ जाएंगे। इंग्लिस्तान दूसरे नंबर पर है, इसमें 8 बैतें हुई हैं। हालांकि जमात बहुत बड़ी है, अब कुछ खतों से लगता है कि तवज्जो शुरू हुई है, लेकिन चूंकि लेट स्टार्टर्स हैं, बाद में आने वाले हैं इस मैदान में, इसलिए कुछ वक्त लगेगा तबलीग के लिए। तो पहले तैयारी हुआ करती है, वाकफियत पैदा करना, ताल्लुकात बढ़ाने, फिर ठोकरें खानी पड़ती हैं, ज़मीनें बदलनी पड़ती हैं, बाज़ तजर्बे किए नाकाम रहे, फिर दूसरी जगह शुरू किए, बाज़ तर्ज इख्तियार की वो नाकाम रही, नई तर्ज फिर बदली। तो रफ्ता रफ्ता एक ये आएगा फ़न, एक ही दिन में तो इंसान पहलवान नहीं बन जाया करते। उम्मीद है इंशाल्लाह ताला, जिस तरह मुझे खतूत से अंदाज़ा हो रहा है, इंग्लिस्तान की जमात भी जब पूरी तरह इन्हमाक से तबलीग शुरू करेगी तो 7-8 का किस्सा नहीं बल्कि सैकड़ों में बात जा पहुंचेगी इंशाल्लाह ताला। डेनमार्क और स्वीडन में भी जैसा कि मैंने बताया था बैतें हुई हैं, और दो जगहों पे एक ऐसी बैतें हैं जो ख़ास तौर पर काबिल ज़िक्र हैं। आयरन कर्टन जिसको जो कहलाता है, यानी इश्तराकी दुनिया, उसमें एक तो यूगोस्लाविया में पहले ही खुदा के फजल से जमात कायम है, और वहाँ जब भी वक्फ़ आर्जी वाले गए हैं उनको खुदा ताला ने नया फल अता फरमाया है। वहाँ इम्कानात हैं, और जो यूरोपियन ममालिक, ऐसे यूरोपियन ममालिक जिनमें यूगोस्लाव ज़्यादा कसरत से जाते हैं, उनको उनकी तरफ तवज्जो करनी चाहिए। उनमें बेदारी पैदा हो रही है इस्लाम की तरफ, इस्लाम की तरफ रुझान पाया जाता है, इसलिए उनको ज़रूर ख़ास तौर पर पेश नज़र रखें। दो बैतें, दो मुल्कों की बैतें जिनका मैंने ज़िक्र किया है, वो इसके अलावा हैं। एक पोलैंड, वहाँ अभी ताज़ा इतला वक्फ़ आर्जी के वफद की तरफ से आई है कि खुदा के फजल से दो बैतें हुई हैं, और इमाम ज़ुक की कोशिशों से खुदा के फजल से फल मिला है। वाकफ़ी ने आज़ी ने लिखा है कि ये हमारी मेहनत से नहीं बल्कि इमाम ज़ुक ने पहले से तैयार रखी हुई थी। और पोलैंड में चूंकि पहले भी इस्लाम का असर है, और अब चूंकि एक बददिली पैदा हो रही है इस तरह की फ़लसफे से, इसीलिए ईसाइत वहाँ दोबारा पनप रही है। तो इस्लाम के पनपने के भी खुदा के फजल से इम्कान हैं, अल्लाह ताला तौफीक अता फरमाए इनको मज़ीद। तो एक बुनियाद बन रही है जो इंशाल्लाह ताला एक मज़बूत जमात पे मुंतज होगी। ग्रीस में पहली मरतबा ग्रीक्स के मुसलमान होने की खुशखबरी मिली है। दो ये तो हुई तो इंग्लिस्तान में ही है बैत ये, लेकिन दो ग्रीक माएँ हैं जिन्होंने अहमदियत कबूल की है, और उनके बच्चे भी साथ हैं खुदा के फजल से। तो ये बहुत खुशखबरी की बात है। एक तो वापस चली गई हैं यहाँ से, और बहुत ही नेक इरादे लेकर गई हैं, और उन्होंने अहद किया है कि जाके मैं अपने ख़ानदान में और इलाके में तबलीग की कोशिश करूँगी। अमरीका में अगरचे जमात बहुत तालीम याफ्ता है, और मुकामी तौर पर अमरीकन भी खुदा के फल से काफ़ी तादाद में अहमदी हैं, लेकिन तबलीग में अमरीका पीछे है। एक डेटन की जमात कभी कभी जोश दिखाती है और एकदम पनपना शुरू करती है, फिर उन पर नींद भी आ जाती है, फिर वो कुछ देर आराम करते हैं। तो अमेरिका को तवज्जो दिलानी चाहिए। कुछ अमेरिकन नुमाइंदे यहाँ मौजूद हैं इस वक्त, उनको मैं ख़ास तौर पर पेश नज़र रख रहा हूँ कि अमेरिका में पाकिस्तानी बिल्कुल तबलीग नहीं कर रहा। अफ्रीकन तो जो अमेरिकन अफ्रीकन हैं वो तो खुदा के फल से कर भी लेते हैं, और वाइट्स भी करते हैं उनमें, और पिछले साल भी सफ़ेद फार्म अमरीकनों में भी बैतें हुई, लेकिन वो भी जैसा कि मैंने बयान किया है कभी उठते हैं कभी सो जाते हैं। एक इस्तिक्लाल जो मोमिन की ज़िंदगी में नज़र आना चाहिए वो नहीं है, और पाकिस्तानी तो तबलीग में बहुत ही निकम्मे हैं बेचारे। ज़्यादा से ज़्यादा जो बहुत मुखलिस कहलाते हैं वो चंदे में मुखलिस हैं, और बाज़ लोग अपने बच्चों को कुरान शरीफ वगैरह पढ़ा देते हैं घर में, और तरबियत भी कर रहे हैं, भी बड़ा अहम काम है, बहुत बुनियादी काम है, लेकिन तबलीग में पीछे रह गया है अमरीका, खुसूसन अमरीकन पाकिस्तानी شاید وہ ان کو خدا تعالیٰ نے چونکہ سہولتیں زیادہ دی ہیں، ان کے مقام زیادہ بلند ہیں مالی دنیاوی لحاظ سے، تو شاید وہ یہ سمجھتے ہوں کہ ہم تبلیغ والے نے لوگ نہیں ہیں، تبلیغ تو نچلے آدمیوں کا کام ہے، تو یہ درست نہیں ہے۔ میں نے پہلے بھی کہا تھا، اونچا وہی ہے جو تبلیغ میں اونچا ہے، اور وہی اونچے ہوں گے آئندہ، اور انہیں کی نسلیں اونچی کی جائیں گی جو تبلیغ میں اونچے ہوں گے۔ جو اس میں گر جائیں گے ان کی نسلوں کی بھی کوئی ضمانت نہیں ہے۔ نائجیریا سے فضل اللہ صاحب انوری اطلاع دیتے ہیں، بعض خوشخبریاں دے رہے ہیں۔ ایک تو نسروا کے مقام پر 12 ایکڑ زمین برائے اسکول مل گئی ہے، وہاں ایک نیا اسکول جاری کیا جائے گا انشاءاللہ۔ اور اوگا موشا سے 15 میل دور ایک قصبہ میں 16 افراد نے بیعت کی ہے، اور ایک نئی جماعت وہاں خدا کے فضل سے قائم ہوئی ہے۔ اور 16 سے 31 جولائی یعنی 15 دن میں 81 بیعتیں ہوئی ہیں نائجیریا میں، جو گزشتہ رجحان کو دیکھتے ہوئے معلوم ہوتا ہے کہ تیزی کی طرف ہے مائل، رجحان بلندی کی طرف مائل ہے۔ یوگنڈا میں پچھلے 2 سال کے اندر 23 نئی جماعتیں قائم ہوئی تھیں، لیکن گزشتہ چند ماہ سے وہاں کمزوری آ گئی ہے، سستی آ گئی ہے۔ اس لیے یوگنڈا کو توجہ کرنی چاہیے، وہ پہلے مومنٹم کو اپنے قائم رکھیں، ورنہ پھر وہیں اگر جماعتوں کو اسی حالت پہ نیند آ گئی تو پھر دوبارہ جگانا مشکل ہو جائے گا۔ چنانچہ وہاں سے 2-2، 4-4، 5-5 بیتوں کی تو اطلاعیں مل رہی ہیں مختلف علاقوں سے، مثلا کمپالا سے 2 ہوئی، یا محمد علی صاحب قاہرے جہاں ہیں وہاں سے اطلاع مل رہی ہے، لیکن جو پہلے رو چلی تھی وہ اب رو والی شکل نہیں ہے۔ تنزانیہ میں خدا کے فضل سے مورو گورو مشنری ٹریننگ کالج کا افتتاح ہو گیا ہے، اور ایک خوشکن رپورٹ یہ ہے کہ 51 افراد غیر مسلموں میں سے اسلام میں داخل ہوئے ہیں، جو پہلے اپنی بدبختی بدقسمتی کے نتیجے میں حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی ذات مبارک سے پرخاش رکھتے تھے اور نفرت رکھتے تھے، اور اب ایسی محبت میں ان کی حالت بدل گئی ہے کہ دل و جان نچھاور کر رہے ہیں۔ نئے ممالک میں جماعتوں کے قیام کا منصوبہ جو بنایا گیا تھا، سب ممالک کے سپرد کیے گئے تھے کہ تم نے فلاں ملک میں نئی جماعت قائم کرنی ہے، اس میں بہت سے لوگ سستی سے کام لے رہے ہیں اور باقاعدہ رپورٹیں نہیں بھیج رہے، تو ان کا اگر یہ خیال ہو کہ میں بھول جاؤں گا، یہ غلط بات ہے، یہ تو میری زندگی کا مقصد ہے، میں کیسے بھول سکتا ہوں۔ تو بار میں نے توجہ دلائی ہے تبشیر کو کہ بار بار ان کو لکھ کر پوچھیں، اور وہ خود بھی خیال کریں، اور اب کے انگلستان کی طرف سے بھی اس بارے میں کوئی رپورٹ نہیں مل رہی، حالانکہ یہاں تو 2 ہفتے کے کیا سوال ہے، ہر 4th-5th دن رپورٹ مل سکتی ہے تبلیغی صورتحال کے متعلق۔ تو ہر ملک کے امیر کو چاہیے کہ وہ ہر رپورٹ میں لازماً ذکر کرے کہ اس مہینے میں کتنے ہوئے ہیں احمدی مقامی طور پر، سال سے اب تک کتنے ہوئے ہیں، اور نئے ممالک جو سپرد کیے گئے تھے ان میں سے کن ممالک میں خدا کے فضل سے پودا لگا ہے، اور نئی جماعتیں بنانی تھیں، یہ بھی ایک اسکیم کا حصہ تھا کہ تمہاری جماعتیں اگر 100 ہیں تو ان کو ڈبل کرو، 200 کرو۔ بعض بڑے اچھے مبلغ ہیں جو توجہ سے ان باتوں کی طرف رپورٹیں کرتے ہیں، اور بعض پھر سو جاتے ہیں، سمجھتے ہیں بھول گئے ہوں گے سارے۔ تو تنزانیہ کے مبلغ جو ہیں وہاب صاحب، انہوں نے بڑی اچھی رپورٹ کی ہے، وہ کہتے ہیں کہ ہمارے سپرد جو نئے ممالک میں جماعتوں کے قیام کا منصوبہ تھا، اس میں ہم اللہ تعالیٰ کے فضل سے روانڈا میں ریپبلک آف روانڈا، پرونسیشنس کا مجھے صحیح یاد نہیں، راؤنڈا یا روانڈا ہے، وہاں کہتے ہیں کہ 16 مئی کو اللہ تعالیٰ کے فضل سے 22 افراد پر مشتمل جماعت احمدیہ کی بنیاد رکھ دی گئی ہے، اور اب ایک نیا ملک بھی جماعت احمدیہ کی فہرست میں شامل ہو گیا ہے۔ پہلے بھی اس میں تبلیغ ہو کے کچھ احمدی ہوئے تھے، لیکن باقاعدہ جماعت کا قیام اب ہوا ہے۔ اور روانڈا کے علاقے کے چیف نے جس جگہ بیعتیں ہوئی ہیں، 4 ایکڑ زمین وقف کی ہے جو ایک نہایت ہی خوبصورت پہاڑی پر اونچی جگہ پر واقع ہے، اور باوجود شدید مخالفت کے اور سازشوں کے وہ اپنی بات پہ قائم رہا ہے اور اس نے قطن کوئی تردد نہیں کیا یہ تحفہ جماعت کو پیش کرنے میں. اللہ تعالیٰ اس کو بھی جزا دے. سیرا لیون میں سیکنڈری اسکول لیوٹن کا سنگ بنیاد رکھ دیا گیا ہے جس کے لیے اللہ تعالیٰ نے 1.5 لاکھ لیون کا تو فوراً ہی انتظام فرما دیا یعنی 70,000 پاؤنڈ کا, اور بقیہ جماعت اپنی طرف سے کوشش کر کے مزید اکٹھا کر لے گی انشاءاللہ. فری ٹاؤن میں مسجد اور دفتر کی عمارت کا کام شروع ہو گیا ہے, اور 15 روزہ رپورٹ جو آتی ہے اس میں 35 بیتوں کا ذکر ہے. سیرا لیون کے لحاظ سے یہ بھی بہت تھوڑی ہیں, ان کو بھی مزید توجہ کرنی چاہیے, مگر جو گزشتہ کے مقابل پر اگر نظر ڈالیں تو بہت خدا کا فضل ہے. ہر جگہ سے بالعموم الا ماشاء اللہ اکثر ملکوں سے رجحان تیزی کی طرف دکھائی دے رہا ہے. غانا میں چندہ کی رپورٹ جو انہوں نے بھیجی ہے وہ تو یہ ہے کہ لجنہ کے اجتماع میں 36,000, خدام الحمدیہ کے اجتماع میں 40,000, اور وا کی ریجنل کانفرنس کے موقع پر 5 لاکھ, اور ٹیما کی ریجنل کانفرنس کے موقع پر 2,70,000 سیڈیز اکٹھی ہوئیں. اور وہ یہ کہتے ہیں کہ یہ اللہ کا خاص فضل ہے کہ اگرچہ اقتصادی لحاظ سے بہت ہی گری ہوئی حالت ہے غانا کی, لیکن چندوں کے لحاظ سے گرنے کی بجائے بڑھ رہی ہے, جس کا مطلب ہے کہ جماعت میں اخلاص بڑے ترقی پر ہے. تو یہ جو چندوں کا ذکر یہاں کیا گیا ہے دراصل یہ اخلاص کے پیمانے کے طور پر کہ شدید گرتی ہوئی اقتصادی حالت میں جہاں فاقے پڑ رہے ہیں اور بلکہ فاقوں سے لوگ مر رہے ہوں وہاں احباب جماعت چندوں میں اضافے کر رہے ہوں. یہ ایک حیرت انگیز نشان ہے خدا کے فضل کا کہ اخلاص میں کمی آنے کی بجائے ترقی ہو رہی ہے. اور جہاں تک بیتوں کا تعلق ہے ان کی 100-150 بیتیں ماہانہ کی اطلاعیں آتی ہیں, لیکن ان کے لحاظ سے بہت کم ہے. سابقہ کے مقابل پر وہ خوش ہیں اور اس میں وہ حق بجانب ہیں کہ پہلے سے رفتار تیز ہے, لیکن غانا جیسے ملک میں جہاں جماعت کا غیر معمولی اثر رسوخ ہے وہاں رفتار زیادہ تیز ہو جانی چاہیے, بلکہ 20 گنا زیادہ تیز ہونی چاہیے. بہرحال یہ خوش کن خبر ہے. وہ کہتے ہیں کہ پاکستان کے حالات نے تبلیغ کی راہیں وسیع کر دی ہیں, اور جب سے پاکستان سے احمدیوں پر مظالم کی خبریں آنی شروع ہوئی ہیں عوام الناس کے علاوہ بڑی تیزی کے ساتھ اہم شخصیات اور اداروں کا جماعت کی طرف رجحان بڑھتا چلا جا رہا ہے. تو اس کے نتائج بھی انشاءاللہ اکٹھے نکلیں گے, کیونکہ یہ رجحان جب پیدا ہوتے ہیں تو چند دنوں میں تو نہیں وہ بیتوں میں بدلا کرتے, کچھ وقت لگتا ہے, مگر امید ہے انشاءاللہ تعالی اس کا بھی بہت اچھا پھل ہمیں وہاں عطا ہوگا. متفرق بعض ممالک ہیں ان میں بھی بعض میں تو بالکل غیر معمولی رجحان میں تیزی آئی ہے. گیمبیا والے نمبر تو لگا رہے ہیں بیتوں پر, لیکن یہ نہیں بتا رہا ہے کہ یہ کتنی دیر کے نمبر لگے ہوئے ہیں. مثلا ان کا جو اب نمبر آیا ہے آخری وہ 2,109 کا ہے. اب یہ نہیں پتہ لگ رہا کہ 1 سال کی ہیں یا 5 سال کی ہیں, تو اس لیے جو بھی رپورٹیں بھیجا کریں ان میں وضاحت کر دیا کریں. آئیوری کوسٹ چھوٹا سا ملک ہے, جماعت بھی چھوٹی سی ہے, لیکن وہاں خدا کے فضل سے جولائی کے مہینے میں 57 بیتوں کی اطلاع ہے, اور فجی میں 6 بیتوں کی اطلاع ہے, اور ایک نیا جزیرہ جہاں 2 رومن کیتھولک عیسائی تھے یا دوسرے چرچ سے کسی سے, مگر بڑے شدت کے عیسائی تھے, 2 احمدی ہوئے تھے, ان میں سے ایک تربیت حاصل کرنے کے لیے فجی سوا پہنچا اور وہاں اس نے باقاعدہ بڑے جوش و خروش سے تربیتی کلاس میں حصہ لیا اور نئے ارادے لے کر اپنے جزیرے میں واپس لوٹ رہا ہے. وہ بھی دعا کی درخواست کرتے ہیں کہ اللہ تعالیٰ اس کو وہاں کا مبلغ بنا دے. ٹرینڈاڈ میں کچھ عرصے سے بالکل خاموشی ہو گئی تھی, اب پچھلے مہینے وہاں سے 47 بیتوں کی اطلاع ملی ہے. ماریتانیا بھی نیا ملک ہے جہاں جماعت قائم ہوئی ہے, وہاں سے بھی 16 بیتوں کی اطلاع ملی ہے, اور بعض جگہ تو خدا کے فضل سے وہ یدخلون فی دین اللہ افواجہ के रुझान जाहिर होने शुरू हो गए हैं, वहाँ इतलाएँ आ रही हैं। हिंदुस्तान के बाद इलाकों में खुदा के फजल से बड़ा रुझान है। उनमें जो आंध्र प्रदेश में जहाँ बैतें पहले हुई थी, वहाँ की खुशखबरी ये है कि 7 मजीद गांव खुदा के फजल से अहमदी हो चुके हैं और 7 गांव तैयार बैठे हैं अब आने के लिए। और जितनी मुखालफत बढ़ रही है उतना ज़्यादा अहमदी की तरफ तवज्जो बढ़ती जा रही है। और जहाँ तक कीनिया का ताल्लुक है, कीनिया वाले जानते हैं कि वहाँ जमात बड़ी अच्छी मजबूत हुआ करती थी, लेकिन तबलीग के लिहाज से काफ़ी सुस्त भी थी और अफ्रीकनों को उन्होंने नज़रअंदाज किया हुआ था। अफ्रीकनों में कीनिया में बहुत कम तबलीग की गई है, इसी वजह से मगरबी अफ्रीका में तो बहुत भारी जमातें मुकामी बनी हैं, लेकिन कीनिया में ज़्यादातर पाकिस्तानी और हिंदुस्तानी नजाद अहमदी थे। और जब वो यहाँ मुंतकिल हो गए इंग्लिस्तान में तो वहाँ की जमात बहुत कम रह गई और कमज़ोर हो गई। तो अब वहाँ मुबल्लिगीन खुदा के फजल से तवज्जो कर रहे हैं, लेकिन उनकी तवज्जो से बहुत बढ़कर अल्लाह ताला खुद ब खुद ऐसे सामान पैदा फरमा रहा है कि कसरत से बाज़ जगह रुझान हुआ है। चुनाचे कवाले, इसका तलफ़ पता नहीं कवाले है या क्या, कवाले KWALE के इलाके से कई नई जमातों के बनने की इत्तला मिली है। हाल ही में 407 अफराद बैत करके दाखिल हो चुके हैं और तेज़ी से इस इलाके में रुझान पैदा हुआ है। उनको मैंने लिखा है कि इसको और ज़्यादा तेज़ी और शिद्दत पैदा करने की खातिर वक्फ़ आर्जी की मुहिम में बदलें और सिर्फ मुबल्लिग ना रहे या बैतें करवा के वापस ना आ जाए, क्योंकि ऐसे इलाकों में जहाँ तेज़ी हो वहाँ ख़तरात भी होते हैं। बाज़ दफ़ा तेज़ी से रुझान होता है और फिर लोग बैठ जाते हैं, अदम तरबियत का शिकार होकर फिर बाज़ वापस जाने शुरू हो जाते हैं, बाज़ दिलचस्पियाँ छोड़ देते हैं। तो अल्लाह ताला की तरफ से जब नेमतें अता हों तो उनकी कदर करनी चाहिए। शुक्र का एक ये भी तरीक है कि उस तरफ सारी जमात का रुख मोड़ दिया जाए। चुनांचे हिंदुस्तान में जब आंध्र प्रदेश से मुझे इत्तला मिली थी इब्तदा में कि वहाँ रुझान है, तो ज़्यादातर उस रुझान को तकरीयत वक्फ आर्जी के ज़रिए मिली थी। और हैदराबाद, दक्कन की जमात के मुखलिसीन और इर्द गिर्द की जमातों के, बल्कि हिंदुस्तान की दूसरी जमातों से भी बाज़ हमने वाकफीन आर्जी भिजवाए और एक रुझान पैदा हुआ। उस बड़ी तेज़ी से फिर अल्लाह ने वहाँ जमातों में तरक्की दी। यानी गुज़श्ता एक साल में इतने अहमदी वहाँ नए हुए और अब हो रहे हैं और भी, कि हैदराबाद दक्कन में जब से अहमदियत आई है वहाँ से अब तक उतने अहमदी नहीं थे पुराने मौजूद बच्चों समेत, जितने खुदा ने नए अहमदी दे दिए कसरत से, हज़ारों की तादाद में आए हैं अब। तो रुझान से फ़ायदा उठाना चाहिए और जहाँ रुझान देखा जाए वहाँ पूरी कुव्वत को उस तरफ सर्फ कर देना चाहिए। ये लिखते हैं कि एक बनी बनाई मस्जिद भी मिल गई है जिसके इमाम साहब अहमदी हो गए और उनके साथ उनके नमाजी भी अहमदी हो गए। तो अल्लाह ताला ने फजल फरमाया और पूरी इमाम और मस्जिद और नमाजी इकट्ठे के इकट्ठे खुदा की तरफ से तोहफा मिल गया। क्योंकि इधर रुझान है, इसलिए कीनिया वालों को अब चाहिए कि सबका अपने दाग धोएँ तबलीग की कमजोरी के और इधर तेज़ी के साथ चढ़ाई करें फौज दर फौज और देहात में फिरें। ईसाई मुबल्लिगीन बड़ी तकलीफ़ें उठाते थे अहमदियों को, तो उससे ज़्यादा तबलीग के मैदान में कुर्बानी के नमूने दिखाने चाहिए। वो मसीह मोहम्मदी के ग़ुलाम हैं, हैरत अंगेज़ काम किए हैं ईसाई पादरियों ने कुर्बानी के, जंगलों में जाके बस गए। वक्फ़ आर्जी को तो सिर्फ 10-15 दिन के लिए तकलीफ़ उठानी होगी, लेकिन बाज़ तो ऐसे पादरी थे जिन्होंने उम्रें गुजार दी वहाँ बीमारियों में मुलव्वस हुए, दुख उठाए, बाज़ जंगली जानवरों का शिकार हुए, बाज़ को वहाँ आदमखोर लोग खा गए उनको, लेकिन उन्होंने तबलीग नहीं छोड़ी अपनी। तो बड़ी कुर्बानियाँ हैं उस ईसाइत के पस मंज़र में जो आज आपको अफ्रीका में नज़र आ रही है। इसलिए जहाँ भी खुदा ताला रुझान पैदा कर रहा है वहाँ की जमातों को चाहिए कि अब मुबल्लिग पर न रहने दें, बल्कि फ़ौरन अपनी सारी कुव्वतों को उस तरफ झोंक दें और कोशिश करें कि फ़ौज दर फौज फिर इस इलाके में अहमदियत फैलनी शुरू हो जाए। जहाँ तक पाकिस्तान के کی جماعتوں کا تعلق ہے ان کے لیے میں حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کے چند اقتباسات پڑھ کر سناتا ہوں، اور مخاطب خاص طور پر تو وہ ہیں لیکن باقی جماعت کے لیے بھی اس میں بڑے سبق ہیں اور گہری نصیحتیں ہیں جن پر عمل کر کے اللہ تعالیٰ توفیق عطا فرمائے تو انسان بہت ترقی کر سکتا ہے۔ حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام فرماتے ہیں، یہ تین اقتباس میں نے چنے ہیں، روز روشن کے ظہور سے پہلے ضرور ہے کہ خدا تعالیٰ کے فرستادوں پر سخت سخت آزمائشیں وارد ہوں اور ان کے پیرو اور جانشین بھی بخوبی جانچے اور آزمائے جائیں، تا خدا تعالیٰ سچوں اور کچوں اور ثابت قدموں اور بزدلوں میں فرق کر کے دکھلا دے۔ عشق اول سرکش و خونی بود، تا گریزت ہر کے بیرونی بود۔ پھر فرماتے ہیں، یہ ابتلاء اس لیے نازل نہیں ہوتا کہ وہ ان کو ذلیل و خوار اور تباہ کرے یا صفحہ عالم سے ان کا نام و نشان مٹا دے وے، کیونکہ یہ تو ہرگز ممکن ہی نہیں کہ اللہ تعالیٰ اپنے پیار کرنے والوں سے دشمنی کرنے لگے اور اپنے سچے اور وفادار عاشقوں کو ذلت کے ساتھ ہلاک کر ڈالے، بلکہ حقیقت میں وہ ابتلاء کہ جو شیر ببر کی طرح اور سخت تاریکی کی مانند نازل ہوتا ہے، اس لیے نازل ہوتا ہے کہ تا اس برگزیدہ قوم کو قبولیت کے بلند مینار تک پہنچا دے اور الہی معارف کے باریک دقیقے ان کو سکھا دے۔ یہی سنت اللہ ہے جو قدیم سے خدا تعالیٰ اپنے پیارے بندوں کے ساتھ استعمال کرتا چلا آیا ہے۔ یہاں جو شیر ببر کی طرح ابتلا کے آنے کا ذکر ہے، اس ضمن میں مجھے دو خوابیں بھی یاد آ گئیں جو پاکستان سے دو مختلف بزرگوں نے لکھ کر بھیجیں، اور جیسا کہ میں نے بیان کیا تھا یہ ایک عجیب خدا تعالیٰ کی طرف سے توارد ہو رہا ہے کہ ایک ہی مضمون کی خوابیں جو آگے پیچھے پہلے نہیں آیا کرتی تھیں لوگوں کو، وہ ایک ہی دن مجھ تک پہنچتی ہیں، اور پھر وہ اکٹھا مضمون ظاہر ہو کر پھر اس کے بعد وہ مضمون بدل جاتا ہے، پھر اور کے مضمون کی خوابیں آنی شروع ہو جاتی ہیں۔ تو ایک ہی دن دو مختلف بزرگوں نے خوابیں دیکھیں کہ شیر ببر کو مارا ہے انہوں نے، اور خواب کی طرز ایسی تھی جو ان کے لیے حیرت انگیز تھی، اور شیر کو پھر وہ بعض جگہ بند کیا ہے اور جب وہ انہوں نے دیکھا ہے تو وہ خود ہی مر چکا ہے، اور ایک جگہ اس کو ویسے مارا ہے۔ تو علم تعبیر کی روح سے فاسق اور فاجر حاکم کو بھی شیر کہا جاتا ہے جو ظلم کی راہ اختیار کرے، لیکن حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے جب یہ فرمایا ہے کہ شیر ببر کی طرح ابتلا نازل ہوتا ہے، اس وقت مجھے پھر صحیح تعبیر سمجھ آئی کہ مراد یہ ہے کہ یہ ابتلا جو شیر ببر کی طرح نازل ہو رہا ہے گویا کھا جائے گا اور ہلاک کر دے گا، یہ ابتلا خود ہلاک ہونے والا ابتلا ہے۔ پھر حضرت اقدس مسیح موعود علیہ السلام فرماتے ہیں، اگر ابتلا درمیان میں نہ ہوتا تو انبیاء اور اولیاء ان مدارج عالیہ کو ہرگز نہ پا سکتے کہ جو ابتلا کی برکت سے انہوں نے پا لیے۔ ابتلا نے ان کی کامل وفاداری اور مستقل ارادے اور جان فشانی کی عادت پر مہر لگا دی اور ثابت کر دکھایا کہ وہ آزمائش کے ذلائل کے وقت کس کس اعلیٰ درجہ کا استقلال رکھتے ہیں اور کیسے وفادار اور عاشق صادق ہیں کہ ان پر آندھیاں چلیں اور سخت سخت تاریکیاں آئیں اور بڑے زلزلے ان پر وارد ہوئے اور وہ ذلیل کیے گئے اور جھوٹوں اور مکاروں اور بے عزتوں میں شمار کیے گئے اور اکیلے اور تنہا چھوڑے گئے، یہاں تک کہ رحمانی مددوں نے بھی جن کا ان کو بڑا بھروسہ تھا کچھ مدت تک منہ چھپا لیا، اور خدا تعالیٰ نے اپنی مربیانہ عادت کو یکبارگی ایسا بدل دیا کہ جیسے کوئی سخت ناراض ہوتا ہے، اور ایسا انہیں تنگی اور تکلیف میں چھوڑ دیا کہ وہ گویا وہ سخت مورد غضب ہیں، اور اپنے تئیں ایسا خشک سا دکھلایا कि गोया वो उन पर जरा मेहरबान नहीं, बल्कि उनके दुश्मनों पर मेहरबान है। और उनके इब्तलाओं का सिलसिला बहुत तूल खींच गया, एक के ख़त्म होने पर दूसरा और दूसरे के ख़त्म होने पर तीसरा इब्तला नाजिल हुआ। गरज जैसे बारिश सख्त तारीक रात में नहायत शिद्दत और सख्ती से नाजिल होती है, ऐसा ही आजमाइशों की बारिशें उन पर हुईं, बल्कि जितना मसाइब व शदायद का बारान उन पर पड़ता गया उतना ही उन्होंने आगे कदम बढ़ाया, और जिस कदर वो तोड़े गए उसी कदर वो मजबूत होते गए, और जिस कदर उन्हें मुश्किलात तेराह का खौफ दिलाया गया उनकी हिम्मत बुलंद और शुजात ज़ाती जोश में आती गई। बिल आखिर वो इन तमाम इम्तिहानात से अव्वल दर्जे के पास याफ्ता होकर निकले और अपने कामिल सिद्ध की बरकत से पूरे तौर पर कामयाब हो गए, और इज्जत और हुर्मत का ताज उनके सर पर रखा गया, और तमाम एतराज नादानों के ऐसे हुबाब की तरह मादूम हो गए कि गोया वो कुछ भी नहीं थे। बस ऐ पाकिस्तान के मजलूम अहमदियो, तुम्हें मुबारक हो कि बुलंद हिम्मत और शुजात ज़ाती और उल अज़मी के वो आसार तुमसे ज़ाहिर हो रहे हैं कि वो वक्त दूर नहीं जब अव्वल दर्जे के पास याफ्ता होकर तुम इन इब्तलाओं से निकलोगे। अव्वल दर्जा के पास याफ्ता होकर तुम इन इब्तलाओं से निकलोगे और इज्जत और हुर्मत का ताज तुम्हारे सरों पर रखा जाएगा। वो दिन लाजमन आएंगे कि मसीह दौरा को कांटों का ताज पहनाने वाले खुद कांटों में घसीटे जाएंगे और जिल्लत और रुसवाई का ताज उनके सरों पर रखा जाएगा। अल्हम्दुलिल्लाह नहमदुहु ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدًا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل واللسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم ودوه يستجب لكم ولذكر الله أكبر